यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। शैक्षिक संस्थाहरूमा विद्यार्थी र कर्मचारीका दलीय संगठन संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री बालेन्द्र शाहको उपकुलपतिहरूलाई निर्देशन। संसदीय समितिको काम कार्यवाहीमा दलीय प्रभाव नदेखाउन समितिका सभापतिहरूलाई सभामुख डोल प्रसाद अर्यालको आग्रह। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महामन्त्रीमा भूपदेव शाह मनोनित। तराईका जिल्लाहरूमा लू चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम विज्ञान विभागको आग्रह। जापानको उत्तरी क्षेत्रमा शक्तिशाली भूकम्प सुनामीको चेतावनी जारी। र यूएई विरूद्धको अन्तर्राष्ट्रिय टी20 खेल वर्षाका कारण रोकियो।
सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गरौ, 1 GB डेटा फ्रीमा प्राप्त गरौ।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य क्षेत्रका शैक्षिक संस्थाहरूमा दलीय विद्यार्थी र कर्मचारी संगठनका संरचना हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ। प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज देशभरिका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग समसामयिक विषयमा छलफल गर्नुभएपछि विश्वविद्यालय र प्रतिष्ठानहरूमा कुनै पनि बहानामा राजनीति गर्न नहुने अडान लिँदै दलीय विद्यार्थी र कर्मचारी संगठनका संरचना हटाउन उपकुलपतिहरूलाई निर्देशन दिनुभएको हो। छलफलमा उपकुलपतिहरूले जेएनजी आन्दोलन र चुनावपछि विद्यार्थी राजनीतिक गतिविधि सुस्त भएको र त्यस्ता संगठन हटाउन पहल भइरहेको बताउनुभयो। जवाफमा प्रधानमन्त्री शाहले विद्यार्थी र कर्मचारीका दलीय संगठन खारेज गर्दा सुरक्षा लगायत कुनै पनि समस्या आएमा तुरन्तै सम्बन्धित मन्त्रालय वा आफ्नो सचिवालयमा खबर गर्न निर्देशन दिनुभयो। यस्तै परीक्षाको नतिजा पनि एक महिनाभित्रै प्रकाशन गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभयो। छलफलमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले ऐनले राजनीतिक दलसँग आबद्ध संगठन खारेज गर्न बाधा नपुर्याउने बताउनुभयो। मन्त्री पोखरेलले विद्यालय तथा विश्वविद्यालयका ऐनमा स्वतन्त्र विद्यार्थी युनियनको परिकल्पना गरिए पनि त्यसले दलगत विद्यार्थी भन्ने अर्थ मात्र लगाउन नहुने धारणा राख्नुभयो। सभामुख डोल प्रसाद अर्यालले दलीय प्रभाव नदेखाउन संसदीय समितिका सभापतिहरूलाई आग्रह गर्नुभएको छ। संसदीय समितिका नवनिर्वाचित सभापतिहरूसँग आज भएको भेटमा सभामुख अर्यालले दलीय प्रतिनिधित्व गरेर निर्वाचित भए तापनि समितिका काम कार्यवाहीमा दलको आस्था र प्रभाव नदेखाउन आग्रह गर्नुभयो। भेटमा समिति सभापतिहरूले आफूले प्राप्त गरेको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो। भेटमा प्रतिनिधि सभाका 10 र संयुक्त 2 गरी 12 समितिका सभापतिको सहभागिता थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महामन्त्रीमा भूपदेव शाह मनोनित हुनुभएको छ। रासोपाको आज बसेको केन्द्रीय समिति बैठकले पार्टीको सचिवालय सदस्यमा सागर ढकाल र सरिता श्री गेवाली मनोनित गरेको हो। त्यसै गरी पार्टीको केन्द्रीय सल्लाहकार परिषदमा जीवन प्रभा लामा, मोती प्रसाद पंगाली, हरिप्रसाद पाण्डे र विष्णुहरि शर्मा नियुक्त हुनुभएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। बैठकले संघीय नेतृत्व मंचमा तुलसी प्रसाद चौधरी, रामसिंह थारू, जीवन धामी, प्रेमा चौधरी, नवराज राणा र एकराज चौधरीलाई मनोनित गरेको छ। बैठकमा सभापति रवि लामिछानेले गर्नुभएको प्रस्तावहरू केन्द्रीय समितिबाट अनुमोदन गरिएको हो। रासुपाले विद्यमान लेबीको व्यवस्था परिमार्जन गर्दै सांसदको 15,000, मन्त्रीको 18,000 र स्वकीयको 2,000 रूपियाँ कायम गरेको छ। केही दिन यता देशका अधिकांश स्थानमा तापक्रम वृद्धि हुँदा अत्याधिक गर्मी बढ़ेको छ। यससँगै तराईका जिल्लामा तातो हावा लू चल्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण छ। मधेस प्रदेश लगायत बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र तथा उपत्यका र खोजहरूमा दिन तातो भएको, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पश्चिमी तराई क्षेत्रमा लू चल्ने सम्भावना रहेको विभागले जनाएको छ। पछिल्लो सूचनामा अध्यावधिक रहन तथा आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ। विभागका मौसमविद संजीव अधिकारीले विशेष गरी तराईका जिल्लामा बुधबारसम्म अत्याधिक गर्मीको अवस्था कायम रहने जानकारी दिनुभयो। लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्र, धनगढ़ी लगायत सुदूरपश्चिमका अन्य तराई जिल्ला, नेपालगंज, धनगढ़ी लगायत स्थानमा लूको सम्भावना बढ़ी छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका वरिष्ठ हाइड्रोलोजिस्ट राजेन्द्र शर्माले जलवायु परिवर्तनसँगै लू जस्ता मौसमी घटना बढ़दै जाने भएकाले समयमै तयारी र सचेतना बढ़ाउन आग्रह गर्नुभयो। समयमै चिसो वातावरण कायम गर्ने, सफा तथा स्वच्छ खाने पानीको पहुँच सुनिश्चित गर्ने, बाल बालिका, वृद्ध वृद्ध, गर्भवती महिला र बिरामीहरूको विशेष हेरचाह गर्ने उपायहरू अपनाउन मौसमविदहरूको सुझाव छ। जनस्वास्थ्यविद डाक्टर समीर अधिकारीले लू लाग्दा हृदयको गति तीव्र हुने, श्वास प्रश्वास र रक्तचाप घट्ने, टाउको अत्याधिक दुख्ने, आँखा पोल्ने, चक्कर लाग्ने तथा अचेत हुने जस्ता समस्या देखिन सक्ने बताउनुभयो। विभिन्न मुलुकका नवनियुक्त राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभएको छ। राष्ट्रपति भवनमा आज आयोजित छुट्टा छुट्टै समारोहमा राजदूतहरूले आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभएको हो। समारोहमा गाम्बियाका गैरावासी राजदूत मुस्तफा जवारा, क्यानाडाका गैरावासी राजदूत क्रिस्टोफर कुटर, स्लोभेनियाका गैरावासी राजदूत तोमाज मेन्सिन र अल्जेरियाका गैरावासी राजदूत अब्डेनोर खेलिफीले आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभएको हो। समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो। गर्मीयाममा आगलागीका कारण देशमा प्रत्येक वर्ष जनधनको ठूलो क्षति हुने गरेको छ। आगलागीबाट जंगल जोगाउन कैलालीका सामुदायिक वन उपभोक्ता समूहहरू विभिन्न प्रयासमा जुटेका छन्। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
गर्मीको समयमा सुक्खा हुने भएकाले वनजंगल तथा मानिसका घरगोठ र खेतबारीमा पनि आगलागी हुने गरेको देखिन्छ। आगलागीबाट वनजंगलमा भएका बोट बिरूवादेखि जीव जन्तुहरू पनि मरेर जाने गरेका छन्। त्यसकारण वनजंगललाई आगलागीबाट जोगाउनका लागि यहाँका सामुदायिक वनहरूले विभिन्न किसिमका उपायहरू अपनाउन थालेका छन्। यस क्षेत्रको पुरानो तथा वेदवासका नामले प्रख्यात शक्ति कर्णाली सामुदायिक वनले सामुदायिक वनमा आगो नलगाउन आग्रह गर्दै विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रमहरू गरिरहेको बताएको छ। शक्ति कर्णाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जीतराम चौधरी:
हावाहुरीको बेला हो, ज्वलनशील पदार्थहरू जथाभावी प्रयोग नगर्न आग्रह गरिरहेका छौँ। त्यसलाई सुरोटहरू जथाभावी खाएर नफाल्न पनि आग्रह गरिरहेका छौँ।
यस क्षेत्रको अर्को पुरानो खोटेना भुराखानी सामुदायिक वनले पनि अहिलेको सुक्खा समयमा वनलाई आगोबाट जोगाउनका लागि विभिन्न उपायहरू अपनाएको छ। खोटेना भुराखानी सामुदायिक वनका अध्यक्ष भूपेन्द्र साउद:
वन डडेलबाट बचाउनको निमित्त हामीले फायर कोइन्टहरू खोल्ने प्रयास गरिरहेका छौँ। फायर बुस्टहरू चाहिँ हामीले तयारी हालतमा राखेका छौँ। फायर हुकहरू छन्, रुखमा आगो लाग्यो त्यसलाई तानेर पनि तल झारेर निभाउन सकिने व्यवस्था छ। मोटर राखेर पानी निकास गरिकन छिटोभन्दा छिटो पानी लिन सक्ने व्यवस्था गरिरहेका छौँ।
सामुदायिक वनले उपभोक्ता र जंगल प्रवेश गर्नेहरूलाई ज्वलनशील वस्तु तथा पदार्थ, सलाई लाइटर लिएर वनभित्र प्रवेशमा समेत रोक लगाएको छ। टिकापुरको जनशक्ति सामुदायिक वन उपभोक्ता समूहले पनि आगलागी हुन नदिनका लागि विभिन्न किसिमका पहलहरू गरिरहेको छ। सामुदायिक वनले गाउँटोलमा सूचना सन्देशहरू प्रवाह गर्नुका साथै अग्निरेखा समेत निर्माण गरेको छ। सामुदायिक वनभित्र पिकनिक स्थल पनि भएकाले त्यहाँबाट हुन सक्ने आगजनीलाई पनि मध्यनजर गर्दै सूचनाहरू प्रवाह गर्ने काम भइरहेको बताउनुहुन्छ जनशक्ति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दीर्घबहादुर तिरुवा:
आगलागी नियन्त्रणको लागि प्रत्येक बिजुलीका पुलमा सूचना पनि राखेका छौँ, आगलागी नगरिदिनु। हामीले प्रत्येक वर्ष लगभग 700 मिटर जति अग्निरेखा निर्माण गर्छ। बीचमा भएका जो गाडी जाने बाटो छ त्यसका पार पसिङहरू साइडमा लगाएर राख्ने गरेका छौँ। चुरुट बिडी खाएका टुटा डाउराहरू
आगलागीबाट जंगल जोगाउनका लागि सामुदायिक वनहरूले यसरी विभिन्न किसिमका प्रयासहरू गरे पनि पर्याप्त भएका छैनन्। वर्षेनी कुनै न कुनै तरिकाले आगलागी भएर वनजंगलहरू चलिरहेका छन्। यसकारण आगलागीबाट वनजंगल जोगाउनका लागि केवल सामुदायिक वनको पहल मात्र नभई सबै नागरिकहरू सचेत हुनुपर्ने देखिन्छ। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
सूचना प्रविधि विभागले सरकारी वेबसाइटहरूलाई सबै नागरिकका लागि सहज पहुँचयोग्य र प्रयोगमती बनाउने उद्देश्यले नयाँ वेब पहुँच सुविधा कार्यान्वयनमा ल्याएको छ। सरकारी एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली जीआईएमडब्ल्यूएस अन्तर्गत शुरू गरिएको यस कार्यले विशेष गरी अपाङ्गता भएका तथा सहायक प्रविधिमा निर्भर प्रयोगकर्तालाई लक्षित गरेको विभागका महानिर्देशक श्री चन्द्र शाहले जानकारी दिनुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुंगानाले साक्षी परीक्षणपछि कानून निर्माण गर्ने स्थापित मान्यता भएको बताउनु भएको छ। महिला कानून र विकास मंचले आयोजना गरेको समूहगत छलफलका क्रममा सचिव ढुंगानाले यौन हिंसा कानून पीड़ित मैत्री हुनुपर्नेमा जोड़ दिनुभयो। जबरजस्ती करणे र जबरजस्ती करणे पश्चात हुने हत्या जस्ता जघन्य कसुर यौनजन्य हिंसा तथा बाल बालिका विरूद्ध हुने कसुरमा संलग्न कसुरदारलाई दण्ड सजाय र पीड़ितलाई शीघ्र न्याय प्रदान गर्न मुलुकी अपराध संहिता लगायतका कानूनमा देखिएका अवरोध पहिचान गर्न मन्त्रालयका सचिवको संयोजकत्वमा अध्ययन कार्यदल गठन गरिएको छ। पर्वतको मोदी गाउँपालिकामा पहिलो पटक बोरिङ मार्फत लिफ्ट खानेपानी आयोजना शुरू भएको छ। मोदी गाउँपालिकाको आर्थिक सहयोग र गण्डकी प्रदेश सरकारको सहकार्यमा रतिखोला तिलाहार बोरिङ लिफ्ट खानेपानी आयोजनाको काम हिजोबाट शुरू भएको हो। उत्खनन गरिएको पानी करिब 1 किलोमिटर माथि डाँडोमा ट्याङ्की निर्माण गरी लिफ्ट मार्फत तानेर घर घरमा वितरण गरिने गाउँपालिकाले जनाएको छ। यो आयोजनाबाट 1000 घर परिवारलाई खानेपानीको सुविधा विस्तार गर्ने योजना रहे पनि तत्काल अति समस्यामा परेका 200 घरमा विस्तार गरिने जनाइएको छ। यो आयोजना मोदी गाउँपालिकाको 25 लाख रूपियाँ, गण्डकी प्रदेश सरकारको 15 लाख रूपियाँ र उपभोक्ताका 3 लाख रूपियाँ बराबरको श्रमदान गरी 43 लाख रूपियाँ लागतमा सम्पन्न हुनेछ। वसुन्धरा मान प्रज्ञा प्रतिष्ठानले यस वर्षको वसुन्धरा श्री पुरस्कार वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई प्रदान गर्ने भएको छ। उत्कृष्ट आधुनिक कथा नाटक र निबन्धको सृजनाद्वारा नेपाली साहित्यलाई योगदान दिएकाले वरिष्ठ साहित्यकार चन्दलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव कृषु छेत्रीले जानकारी दिनुभयो। त्यसै गरी प्रज्ञा प्रतिष्ठानको बैठकले यस वर्षको मानश्री पुरस्कार स्वामी आनन्द अरूणलाई प्रदान गर्ने निर्णय गरेको छ। नेपाल तथा विश्वका विभिन्न मुलुकमा योग ध्यान र आध्यात्मिक दर्शन तथा साहित्यको विकास र विस्तारद्वारा योगदान दिएकाले स्वामी आनन्द अरूणलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको प्रज्ञा प्रतिष्ठानले जनाएको छ। दुवै पुरस्कारको राशि जनै 75,000 रूपियाँ सहित सम्मान पत्र रहेको छ। नेपालगंज उपमहानगरपालिकाले नगरमा संचालित अव्यवस्थित बस पार्क हटाएको छ। बर्दिया गुलरियाका लागि गाड़ी छुट्ने धम्बोजी खजुरा रोड स्थित बस पार्क र पश्चिम तथा पूर्वका विभिन्न जिल्लाहरूका लागि गाड़ी छुट्ने पुष्पलाल चोक वाटर पार्क स्थित बस पार्क आज नगर प्रहरीले हटाएको हो। चितवनको राप्ती नदीमा घडियाल गोहीको 17 गुण भेटिएको छ। चितवन राष्ट्रिय निकुञ्जले गत चैत 1 गतेदेखि राप्ती नदीमा गोहीको गुण खोज्ने अभियान थालेको थियो। दुईजना बोटे समुदायका व्यक्तिलाई लगाएर गुण खोजिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो। उहाँले हरेक वर्ष चैतमा गुण खोजेर वैशाखमा ती गुणबाट अण्डा संकलन गरिन्छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। जापानको उत्तरी क्षेत्रमा आज 7.5 म्याग्नेच्युडको भूकम्प गएको छ। भूकम्पका कारण 100 किलोमिटर टाढाको टोकियोका गगनचुम्बी भवनहरूमा समेत कम्पन भएको र 10 फिटसम्म सुनामी छालहरू जाने चेतावनी दिइएको छ। जापानको मौसम विज्ञान एजेन्सी जेएमए का अनुसार उत्तरी इवाते प्रान्तको प्रशान्त महासागरमा भूकम्प गएको हो। भूकम्पको करिब 40 मिनटपछि 80 सेन्टिमिटरको सुनामीको लहर इवातेको कुजीस्थित एउटा बन्दरगाहमा ठोकिएको थियो। जेएमएले चेतावनी जारी गर्दै तटीय क्षेत्र र नदी किनारका क्षेत्र खाली गरी उच्च स्थान वा सुरक्षित स्थानमा तत्काल जान अनुरोध गरेको छ। राष्ट्रिय प्रसारक एनएचकेको फुटेजमा इवातेका बन्दरगाहका वरपर धेरै स्थानमा तत्काल कुनै ठूलो क्षति नभएको उल्लेख गरिएको छ। जेएमएका एक अधिकारीले टेलिभिजन मार्फत दिएको एक जानकारीमा विशेष गरी आगामी 2-3 दिनभित्र वा अर्को हप्तासम्ममा यस क्षेत्रमा थप केही ठूला भूकम्पहरू आउन सक्छन् र ती अझ कड़ा कम्पनहरू पनि हुन सक्नेछन् भनिएको छ। जापान विश्वको भूकम्पीय दृष्टिकोणबाट सबैभन्दा सक्रिय तरंगहरू भएका देशहरूमध्ये एक हो। यो प्रशान्त महासागरको पश्चिमी किनारमा चार प्रमुख टेक्टोनिक प्लेटहरू रिंग अफ फायरको शीर्षमा रहेको छ। उत्तर कोरियाले पछिल्लो क्षेप्यास्त्र परीक्षणमा क्लस्टर हतियार प्रयोग गरिएको केसीएनएले आज पुष्टि गरेको छ। आणविक हतियार सम्पन्न स्वदेशले छोटो दूरीका धेरै ब्यालिस्टिक मिसाइल प्रक्षेपण गर्दै आफ्नो नयाँ वारहेड क्षमताको परीक्षण गरेको जनाएको हो। कोरियन सेन्ट्रल न्यूज एजेन्सीका अनुसार नेता किम जोङ उनको प्रत्यक्ष निगरानीमा गरिएको यो परीक्षणमा रणनीतिक ब्यालिस्टिक क्षेप्यास्त्रमा प्रयोग हुने क्लस्टर बम वारहेड र खण्डित माइन वारहेडको विशेषता र शक्तिको परीक्षण गरिएको थियो। उत्तर कोरियाले पछिल्ला हप्ताहरूमा ब्यालिस्टिक क्षेप्यास्त्र एन्टी वारशिप क्रूज मिसाइल तथा क्लस्टर हतियार प्रणालीसहित विभिन्न सैन्य परीक्षणहरू गर्दै आएको छ। यसले क्षेत्रीय सुरक्षा अवस्था थप तनावपूर्ण बनाएको अन्तर्राष्ट्रिय विश्लेषकहरूको भनाई छ। दुवै कोरियाले सन् 2008 क्लस्टर बम सम्बन्धी ओस्लो महासन्धिमा हस्ताक्षर नगरेको अवस्थामा यो परीक्षण भएको हो। दक्षिण कोरियाले भने उत्तरको पछिल्लो गतिविधिलाई उत्साहपूर्ण भन्दै तत्काल रोक्न आग्रह गरेको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
राष्ट्रिय आर्थिक गणना अन्तर्गत सोमबार अपरान्न 5:30 बजेसम्म देशभरका 1,14,942 विभिन्न व्यवसाय तथा प्रतिष्ठानहरूको गणना सम्पन्न भएको छ। यस अवधिसम्ममा अनलाइन फार्म भर्नको लागि राष्ट्रिय तथ्याङ्क कार्यालयबाट 2,539 जनाले टोकन लिएका छन्। त्यसमध्ये 343 व्यवसाय तथा प्रतिष्ठानले युजर नेम र पासवर्ड लिएको र 377 व्यवसाय तथा प्रतिष्ठानहरूले पूर्ण फार्म भरेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ। यही वैशाख 2 गतेदेखि देशभर राष्ट्रिय आर्थिक गणना शुरू भएको थियो। यस पटकको आर्थिक गणनामा पहिलो पटक अनलाइनको माध्यमबाट तथ्याङ्क फार्म भर्न सकिने व्यवस्था मिलाइएको र गणकहरूले दिनभरको संकलित विवरण त्यसै दिन साँझ को वेबसाइटमा अपडेट गर्नुपर्ने व्यवस्था गरिएकोले देशभरको तथ्याङ्क संकलनको अध्यावधिक विवरण कार्यालयको ड्याशबोर्डमा देखिने व्यवस्था गरिएको कार्यालयको आर्थिक गणना शाखाका निर्देशक वेद प्रसाद ढकालले जानकारी दिनुभयो। आर्थिक गणनाका लागि देशभरका 77 जिल्लामा 84 कार्यालय स्थापना गरी 3,906 जना गणक र 526 सुपरवेक्षकहरू खटिएका छन्। यसपटकको आर्थिक गणना फारममा पल्स कोडको व्यवस्था गरिएको छ, जसको माध्यमबाट आगामी गणना तथा सर्वेको प्रयोजनका लागि उद्योग प्रतिष्ठानहरूको भौगोलिक अवस्थिति थाहा पाउन सजिलो हुने भएको छ। आर्थिक गणना अन्तर्गत काठमाडौँमा मात्र 5 गणना कार्यालयहरू स्थापना भएका छन्। पछिल्लो तथ्याङ्क अनुसार आर्थिक गणनाको लागि देशभरबाट सबैभन्दा धेरै 13,837 व्यवसाय तथा प्रतिष्ठानहरूले काठमाडौँ जिल्लाबाट फारम भरेका छन् भने सबैभन्दा कम फारम रूकुम पूर्वका 88 व्यवसाय तथा प्रतिष्ठानले भरेको देखिएको छ। यो साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्जको परिसूचक 2 अंकले घटेको छ। सोमबार नेप्से परिसूचक 13.17 अंकले घटेर 2,825.23 को बिन्दुमा कायम भएको छ। यस दिन 349 कम्पनीहरूको 1,16,53,370 किता शेयरहरू 5,43,42,40,000 रूपियाँमा किनबेच भएका छन्। नेप्सेले कुनै कम्पनीको शेयर मूल्यमा 10% घटबढ हुँदा सर्किट ब्रेक लगाउने व्यवस्था परिमार्जन गरी सोमबारदेखि 15% बनाएको छ। सोमबार विभिन्न 4 कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सोलुखुम्बु जिल्लाको दूधकोशी नदीमा 110 मेगावाट क्षमताको दूधकोशी 5 जलविद्युत आयोजना निर्माण हुने भएको छ। त्यहाँको मध्य दूधकोशी गाउँपालिकामा आयोजना स्थल रहने गरी आयोजना प्रस्ताव गरिएको हो। आयोजनाको विद्युत गृह मध्य दूधकोशी गाउँपालिकाको काकुखोला र दूधकोशी नदीको संगमबाट 370 मिटर माथि रहनेछ। आयोजनाको कुल लागत 19,11,000,000 रूपियाँ बराबर प्रवर्धक कम्पनीका अनुसार आयोजनाको प्रति मेगावाट लागत 20 करोड़ रूपियाँ बराबर रहेको छ। नेपाल सरकारको औद्योगिक उद्यम विकास संस्थानले आईसीटी फाउण्डेशन नेपाललाई बिजनेस इन्क्युबेशन सर्भिस अपरेशन एण्ड म्यानेजमेन्ट प्रोग्राम कार्यान्वयनका लागि चयन गरेको छ। यस अन्तर्गत डिजिटल तथा आईटी क्षमता अभिवृद्धि स्टार्टअप इन्क्युबेशन कार्यक्रम सञ्चालन गर्दै बागमती प्रदेशको काठमाडौँ उपत्यका र कोशी प्रदेशको इटहरी केन्द्रित 50 बढी प्रारम्भिक चरणका स्टार्टअपहरूलाई समर्थन गर्नेछ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवनाचार्य। अब खेलकुद समाचार। नेपाल र युएई बीचको पहिलो टी20 अन्तर्राष्ट्रिय क्रिकेट वर्षाका कारण अवरूद्ध भएको छ। पहिलो इनिङ्स सकिन 7 बल बाँकी रहँदा भारी वर्षा भएपछि खेल रोकिएको हो। त्रिवी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको वर्षाले खेल रोकिनु अघि नेपालले 18.5 ओभरमा 8 विकेट गुमाएर 122 रन बनाएको छ। कप्तान दिपेन्द्र सिंह ऐरी 32 र सन्दीप लामिछाने 2 रनमा नट आउट छन्। कमजोर ब्याटिङ शुरूआत गरेको नेपालका लागि बसीर अहमदले 20, कुशल मल्लले 17, कुशल भुर्तेलले 16, अर्जुन साउद र नन्दन यादवले समान 13, सन्दीप जोराले 6, गुलशन झाले 1 रन बनाए। शेर मल्ल 0 रनमा आउट भए। युएका मोहम्मद जुहैबले 3, जुनैद सिद्दिकीले 2 तथा हैदर अली र मोहम्मद अरफानले समान 1 विकेट लिए। नेपाल र युए बीच 2025 को अक्टोबरपछि पहिलो टी20 खेल भएको हो। टी20 विश्वकप छनौट अन्तर्गत ओमानमा भएको खेलमा नेपालले 1 रनको जित निकालेको थियो। सन् 2023 भएका 5 मध्ये नेपालले 3 खेल जित्दा युए 2 खेलमा विजयी भएको छ। युए विरूद्धको टी20 सिरिजमा नेपाली टोलीको नेतृत्व दिपेन्द्र सिंह ऐरीले गरेका छन्। टोलीमा कुशल मल्लले पुनरागमन गरेका छन् भने सन्तोष यादवले पहिलो पटक स्थान बनाएका छन्। नेपालले आईसीसी मेन्स क्रिकेट विश्वकप लीग 2 सिरिज अन्तर्गत त्रिवी मैदानमा युएसँग टी20 सिरिज खेल्न लागेको हो। त्यसपछि नेपालले लीग 2 अन्तर्गत 2 महिनामा 2 सिरिज नेपालले आयोजना गर्दैछ। नेपाल ओमान र युए बीचको त्रिकोणात्मक एक दिवसीय सिरिज सहित नेपाल अमेरिका र स्कटल्याण्ड बीच सिरिज हुन लागेको हो। अब मौसम सम्बन्धी जानकारी। आज राति कोशी प्रदेशको पहाड़ी र हिमाली तथा देशको बाँकी हिमाली भूभागमा आंशिक बादल लाग्ने, पहाड़ी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको हिमाली भूभागका 1-2 स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 28.5 डिग्री सेल्सियस, न्यूनतम 18.8 डिग्री सेल्सियस, वर्षा 0.3 मिलिमिटर। काठमाडौँको अधिकतम 30.5 डिग्री सेल्सियस, न्यूनतम 16.5 डिग्री सेल्सियस। पोखराको अधिकतम 30.6 डिग्री सेल्सियस, न्यूनतम 17.5 डिग्री सेल्सियस, वर्षा 0.7 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 37.4 डिग्री सेल्सियस, न्यूनतम 16 डिग्री सेल्सियस र दिपायलको अधिकतम 38.8 डिग्री सेल्सियस, न्यूनतम 15.8 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। शैक्षिक संस्थाहरूमा विद्यार्थी र कर्मचारीका दलीय संगठन संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री बालेन्द्र शाहको उपकुलपतिहरूलाई निर्देशन। संसदीय समितिको काम कार्यवाहीमा दलीय प्रभाव नदेखाउन समितिका सभापतिहरूलाई सभामुख डोल प्रसाद अरियालको आग्रह। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महामन्त्रीमा भूपदेव शाह मनोनित। तराईका जिल्लाहरूमा लू चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम विज्ञान विभागको आग्रह। जापानको उत्तरी क्षेत्रमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी। र युए विरूद्धको अन्तर्राष्ट्रिय टी20 खेल वर्षाका कारण रोकियो। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।